आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
आशै आशामा जिउदियो जिन्दगीमा वेदन र छु पुगिने जिन्दगीमा आशै आशामा जिउदियो जिन्दगीमा वेदन र छु पुगिने जिन्दगीमा आँसु मेरो तपाईले आँसु मेरो तपाईले बुझिदियौ रोदनिया जीवनमा मेरो आँसु दियौ आशै आशामा जिउने यो
शान्तिदाता अनन्तको जीवन।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
आँसु मेरो तपाईले बुझिदियो, रोदनिया जीवनमा मेरो आँसु दियो, आँसु दियो, आँसु दियो।
प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, तपाई सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईहरूका सुन्दर पत्रहरूको लागि, तपाईहरूका एसएमएसको लागि अनि फोन कलको लागि पनि। धेरै धेरै हामीले पत्रहरू पाइरहेका छौं, एसएमएसहरू पाइरहेका छौं र तपाईहरूको फोनहरू पाइरहेका छौं। हामीलाई धेरै खुशी लागेको छ, उत्साह जागेको छ। आउने दिनमा पनि यसरी नै पत्रचार गर्न अनि फोनको मार्फत आत्मीय संगति गरिरहन भुल्नुहुने छैन भन्ने हामीलाई ठूलो विश्वास र आशा लागेको छ। श्रोता, हामीले तपाईहरूको निम्ति निरन्तर प्रभुमा प्रार्थनामा उठाइरहेका छौ, प्रार्थना गरिरहेका छौ। तपाईहरूको प्रार्थना यदि छ भने हामी प्रार्थना गरिदिनेछौ, प्रभुमा तपाईहरूको प्रार्थना उठाइदिनेछौ। र श्रोता, आफ्नो परिवार, आफ्ना मित्रहरूलाई पनि यो कार्यक्रम सुन्न लगाउनुहोला र उहाँहरूको प्रतिक्रिया र सुझावहरूको पनि हामी अपेक्षा गर्दछौ। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा नयाँ नियमको प्रेरित भन्ने पुस्तकबाट अध्ययन गर्न गइरहेका छौ। म आशा गर्दछु कि परमेश्वर यस महान पुस्तकबाट हामी हरेकलाई आत्मिक सत्यताहरू सिकाउनुहुनेछ र हामी सबैलाई आशिषित तुल्याउनु हुनेछ। यस बाइबल अध्ययनलाई कहिले पनि नचुकाउनुहोस् अनि तपाई आफ्ना परिवार मित्रगणहरूलाई पनि यो अध्ययनमा सामेल हुनलाई उत्साह दिनुहोस्। त सबभन्दा पहिले हामी यस पुस्तकको पृष्ठभूमि वा परिचय देख्नेछौ। प्रेरितहरूको कामहरूको पुस्तकलाई कहिलेकाहीँ पाँचौं सुसमाचारको पुस्तक पनि भनिन्दछ, जुन लुका रचित सुसमाचारको निरन्तरता हो। मित्र, डाक्टर लुका नै यस पुस्तकका लेखक हुन्, जुन प्रेरित एक अध्यायको एक पदमा आफ्नो परिचय दिँदा हामीलाई थाहा लाग्छ। महाशय विलियम रामसेले लुका रचित सुसमाचारहरूको आलोचनात्मक अध्ययन गरिसकेपछि यो कुराको घोषणा गरे कि लुका महान इतिहासकार थिए। यो प्रेरितहरूको कामहरूको पुस्तक धेरै क्षेत्रहरूमा अति नै उल्लेखनीय छ। यो सुसमाचारका पुस्तकहरू र अन्य पत्रहरू बीच पुल हो। मैले उल्लेख गरेको पत्रहरू चाहिँ अंग्रेजीमा इपिस्टल्स भनिन्दछन्। यी पत्रहरू चाहिँ नयाँ नियमका चार सुसमाचार र प्रेरितको पुस्तक बाहेक अन्य सबै पुस्तकहरू पर्छन्। यो रोमीदेखि प्रकाशको पुस्तकसम्मका पुस्तकलाई पत्रहरू भनिन्दछ, इपिस्टल भनिन्दछ। नयाँ नियममा प्रेरितको पुस्तक नभए अति नै ठूलो ग्याप, अन्तराल वा खाडल छोडिने थियो। डाक्टर हस्टनले भनेथे, यदि प्रेरितका कामहरूको पुस्तक नभए यसको सट्टामा राख्ने वा यसको स्थान लिने कुनै कुरा हुँदैनथ्यो। मती रचित सुसमाचारमा येशुको बारेमा रेकर्ड गरिएको अन्तिम तथ्य पुनरुत्थान हो, जुन प्रेरितको पुस्तक एक अध्यायमा रेकर्ड गरिएको छ। मर्कुस रचित सुसमाचारको पुस्तकमा रेकर्ड गरिएको अन्तिम तथ्य हो उहाँको स्वर्गीय रहण, जुन प्रेरितको पुस्तकमा रेकर्ड गरिएको छ। लुका रचित सुसमाचारमा रेकर्ड गरिएको अन्तिम तथ्य हो पवित्र आत्माको प्रतिज्ञा, त्यो पनि प्रेरितको कामहरूको पुस्तकमा रेकर्ड गरिएको छ। अनि युहान रचित सुसमाचारमा रेकर्ड गरिएको अन्तिम तथ्य हो ख्रिष्टको दोस्रो आगमन, त्यो पनि यो प्रेरितको कामको पुस्तकमा रेकर्ड गरिएको छ। यो यस्तो देखिन्छ मानौ चार सुसमाचारका पुस्तकहरू सोली वा कागमा खन्याए र ती सबै यो प्रेरितको कामको पुस्तकको यो पहिलो अध्यायको जगमा वा भाँडोमा जम्मा हुन आए। उही समयमा हामी चार सुसमाचारीय पुस्तकहरूमा सुसमाचार सारा संसारमा पुर्याउने महान आज्ञा गरिएको देख्छौ। अनि यो प्रेतको कामको पुस्तकमा यसको पुष्टि गरिएको छ, पक्का गरिएको छ। मित्र, प्रेतको कामहरूको पुस्तकले मण्डलीको आरम्भ, मण्डलीको जन्मको रेकर्ड गर्दछ। यो पुस्तकले आत्मिक बधन वा आत्मिक शरीरको जन्म वा आरम्भको रेकर्ड गर्दछ, जुन हामी मण्डली वा चर्चको रूपमा नाम दिएको छ। प्रेतको कामको पुस्तकको मुख्य चाबी प्रेत एक अध्याय आठ पदमा पाउँदछौ, जहाँ लेखिएको छ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शान्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ। यो चाबी पद अनुसार यो प्रेतको पुस्तक आपसे आप विभाजन हुँदछ। पहिला सात अध्यायहरूले रेकर्ड गर्दछ कि पवित्र आत्माको शक्तिमा प्रेतहरूद्वारा यरूशलेममा येशु निरन्तर कार्य गर्नुहुन्छ। अनि अध्याय आठदेखि बाह्र अध्यायले रेकर्ड गर्दछ कि पवित्र आत्माको शक्तिमा प्रेतहरूद्वारा यहुदिया र सामरियामा निरन्तर काम गर्नुहुन्छ। अनि अन्य बाँकी अध्यायहरूले रेकर्ड गर्दछ कि पवित्र आत्माको शक्तिमा प्रेतहरूद्वारा पृथ्वीको अन्तसम्म ख्रीष्ट निरन्तर कार्यमा हुनुहुन्छ। प्रेतको कामको पुस्तक पूर्ण भएको छैन वा समाप्त भएको छैन। यो पाउलसँग उसको रोममा भाडा वा किरायमा लिएको कोठामा अचानक रोकिन्दछ, तर यससँग उपयुक्त उचित अन्त छैन, समाप्ति छैन। तपाईँलाई थाहा छ किन? यो यसकारणले हो कि प्रेतको कामको पुस्तक निरन्तरताको कथा हो। सम्भवत प्रभुसँग लुकामाथि उहाँसँग छ, जो अहिले अर्को अध्याय लेखिरहेका छन्। सम्भवत आज तपाईँ र म पवित्र आत्माको शक्तिमा ख्रीष्टको लागि के काम गर्दछौ तिनले रेकर्डिङ गरिरहेका छन्, मलाई यो लाग्छ। मित्र, म केही प्रेतका कामका पुस्तकको विशेष विशेषताहरूको बताउनेछु। पहिलो विशेषता हो प्रभु येशु ख्रीष्टको विशिष्टता। प्रभु येशुले आफ्ना चेलाहरूलाई अहिले छोडिसक्नु भएको छ। उहाँ प्रेतको कामको पुस्तकको पहिलो अध्यायमा स्वर्गीयमा उक्ली जानु भएको छ, स्वर्गीय रोहण भइसक्नु भएको छ, तापनि उहाँ अझै निरन्तर कार्यमा हुनुहुन्छ। उहाँले खालि आफ्नो ओहदाको र आफ्नो स्थानको सार्नु भएको छ, उहाँले आफ्नो मुख्य कार्यालयको सार्नु भएको छ। जबसम्म उहाँ पृथ्वीमा हुनुहुन्थ्यो उहाँको मुख्य कार्यालय कर्फन्नुमा थियो, अहिले उहाँको मुख्य कार्यालय पिताको दाहिने हातमा छ। प्रभु येशु ख्रीष्ट विशिष्ट हुनुहुन्छ। उहाँ स्वर्गको श्रेष्ठताको सुविधाको स्थानबाट पनि निरन्तर कार्यमा हुनुहुन्छ। दोस्रो विशेषता देख्छौ, पवित्र आत्माको विशिष्टता। ख्रीष्टले पवित्र आत्मा पठाउने प्रतिज्ञा गर्नुभयो। यो प्रतिज्ञा युहन्ना रचित सुसमाचारको पुस्तकमा चारपल्ट उल्लेख भएको छ। युहन्ना एक अध्यायको तेत्तीस पदमा, युहन्ना सात अध्यायको सैतिसदेखि उन्तालिस पदमा, युहन्ना चौध अध्यायको सोह्र र सत्र, र युहन्ना बीस अध्यायको बाइस पदमा। अनि उही प्रतिज्ञा प्रेतको पुस्तक एक अध्यायको आठ पदमा दिइएको छ। तपाईं र म पवित्र आत्माको युगमा रहेका छौं। यो युगको महान तथ्य हो कि पवित्र आत्मा सधैँ विश्वासीमा बस्नुहुन्छ। तेस्रो विशेषता देख्छौ, मण्डलीको शक्ति र सामर्थ्य। मित्र, मण्डलीमा शक्ति वा सामर्थ्य छ, अनि निश्चय नै यो परमेश्वरको आत्माको काम गराई हो। प्राचीन मण्डलीको त्यो शक्ति सामर्थ्य आजका मण्डलीहरूमा प्रकट भएका छैनन्। किन? प्राचीन मण्डली अति नै उच्च आत्मिक स्तरमा क्रियाशील थियो, जस्तो कि त्यस समयदेखि आजसम्म फेरि त्यस्तो किसिम प्राप्त गरिएको छैन। तापनि यो कुराको याद राखौ कि यो विश्वासीहरूद्वारा पवित्र आत्माको काम गराई हो, जब कुनै सेवाले प्रभु येशु ख्रीष्टमा महिमा र आदर ल्याउँछ। चौथो विशेषता देख्छौ, सदृश्य र अदृश्य मण्डलीको विशिष्टता। मण्डली वा चर्च नयाँ संस्था हो। यो खाली प्रेतका कामहरूको पुस्तकमा अस्तित्वमा आएको हो। पाँचौं विशेषता देख्छौ, स्थानहरूको विशिष्टता। यो पुस्तक यरूशलेममा आरम्भ हुन्छ र रोममा अन्त हुन्छ। महाशय विलियम राम्सेले लुकाद्वारा उल्लेख गरिएको स्थानहरूको परीक्षण गरे, जाँचे, र तिनीहरू बिल्कुल ठिक सही पाए। अनि छैटौं विशेषता देख्छौ, व्यक्तिहरूको विशिष्टता। डाक्टर लुकाले नाम नाम गरेर 120 जना व्यक्तिहरूको उल्लेख गर्छन्।
विश्वासीहरूको भीड़हरूको वा जमातहरूको उल्लेख बाहेक म विश्वास गर्दछु कि पहिलो शताब्दीको अन्ततिर विश्वमा लाखौं विश्वासीहरूको संख्या थियो। मित्र, त्यो पहिलो दुईदेखि 300 वर्षसम्म मण्डलीहरू असाधारण अपूर्व वृद्धि भएको थियो। यो वृद्धि निश्चय नै आज आस्ते आस्ते बिस्तारै बिस्तारै कम भएको छ, जस्तो कि हाम्रो प्रभुले त्यस्तै हुनेछ भनी भन्नुभएको थियो। अनि सातौं विशेषता देख्छौ, पुनरुत्थानको विशिष्टता। उहाँको पुनरुत्थान सुसमाचार प्रचारको केन्द्र मुख्य कुरा हो। आज धेरै मण्डलीहरूमा हामीसँग खालि सालमा एकपल्ट मात्र इस्टर सन्देश वा पुनरुत्थानको सन्देश छ। तर मित्र, प्राचीन मण्डलीमा येशु ख्रिष्टको पुनरुत्थान अति नै केन्द्र स्थान र सन्देशको मुख्य भाग थियो। यसको उल्लेख नगरी कुनै सन्देश प्रचार गरिँदैनथ्यो। पेन्टिकोस्टको दिनमा पत्रुसको विषय ख्रिष्टको पुनरुत्थान थियो। तिनले वर्णन गरे कि पेन्टिकोस्टको दिनमा जे जस्ता ती घटना भइरहेका थिए ती सबै त्यो तथ्यको कारणले भएको थियो कि उहाँ अहिले स्वर्गीयमा परमेश्वर पिताको दाहिने हातमा विराजमान हुनुहुन्थ्यो र उहाँले आफ्नो पवित्र आत्मा संसारमा पठाउनुभयो। मित्र, यो सबै पुनरुत्थानको कारणले भएको थियो। तपाईँ यो कुरा पनि थाहा पाउनुहुनेछ कि पुनरुत्थान पावलको सन्देशको मुख्य विषय थियो। मित्र, यो नै प्राचीन मण्डलीको सन्देशको मुख्य विषय थियो। आज हामी प्रेरित एक अध्याय एकदेखि पाँच पदसम्म बाइबल अध्ययन गर्नेछौ। यहाँ हामी देख्ने छौ परिचय खण्ड र पुनरुत्थान पछि प्रभु येशूको 40 दिनको सेविकै। प्रेरित एक अध्याय एक र दुई पदमा भनिएको छ, प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराको विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु। अहिले आफैले छान्नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि म स्वर्गीयमा उचाली लगिनु भएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएका छन्। पद एकमा उल्लेखिय पहिलो वृत्तान्त चाहिँ लुका रचित सुसमाचारको पुस्तक हो, जुन पुस्तक थियोफिलसलाई निर्दिष्ट गरिएको थियो। थियोफिलसको अर्थ हो परमेश्वरको प्रेमी। यो स्पष्ट छ कि लुकाले थियोफिलस नाम गरेको यो मानिसलाई राम्ररी चिनेका थिए, जो सम्भवत एक आदरणीय प्रतिष्ठित व्यक्ति थिए। लुका रचित सुसमाचारमा प्रभु येशूले दुवै काम गर्न र सिकाउन आरम्भ गर्नुभयो र प्रेरितको पुस्तकमा येशू निरन्तर काम गर्न र सिकाउन जारी राख्नुहुन्छ। आज पनि उहाँ अझै यो गर्नुहुन्छ। अरू त के, तबसम्म उहाँ यो वर्तमान कार्यक्रमलाई निरन्तर जारी राख्नुहुन्छ जबसम्म उहाँ आफ्ना जनहरूलाई यो पृथ्वीबाट उठाइलानु हुन्न। भनिएको छ, प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्नुभएको सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु। अनि दुई पदमा भनिएको छ, आफैले छान्नुभएको प्रेतहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गीयमा उचाली लागिनु भएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएका छन्। यसले यो स्पष्ट पार्दछ कि येशू ख्रिष्ट स्वर्गीयमा उचाली जानुभयो, तर यसको मतलब यो होइन कि उहाँले काम गर्न र सिकाउन बन्द गर्नुभयो। तर अहिले परमेश्वरको दाहिने हातमा विराजमान हुनु जानु भएर पनि उहाँ निरन्तर पवित्र आत्माद्वारा काम गरिरहनु भएको छ। भनिएको छ, प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु। अनि दुई पदमा भनिएको छ, आफैले छान्नुभएको प्रेतहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गीयमा उचाली लागिनु भएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएका छन्। यसले यो स्पष्ट पार्दछ कि येशू ख्रिष्ट स्वर्गीयमा उचाली जानुभयो, तर यसको मतलब यो होइन कि उहाँले काम गर्न र सिकाउन बन्द गर्नुभयो। तर अहिले परमेश्वरको दाहिने हातमा विराजमान हुनु जानु भएर पनि उहाँ निरन्तर पवित्र आत्माद्वारा काम गरिरहनु भएको छ। भनिएको छ, प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु। आफैले छान्नुभएका प्रेतहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गीयमा उचाली लगिनु भएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखेका छन्। यसपछि हामी देख्छौ पुनरुत्थानपछि येशूको 40 दिनसम्मको सेविकाई। तीन पदमा भनिएको छ, आफ्नो दुःख भोगेपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। 40 दिनसम्म उहाँ तिनीहरूलाई देखा पर्नुभयो अनि परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो। मित्र, यो येशु ख्रिष्टको मृत्युपछि र उहाँको मृत्युबाट पुनरुत्थान पछि उहाँको सेविकाको बयान हो। उहाँ संसारमा मानव जातिको उद्धारको निम्ति मर्नलाई आउनुभयो र उहाँ क्रूसमा सारा संसारको पापको दण्डको निम्ति मर्नुभयो। तर अचम्मको र अद्भुत कुरा छ कि उहाँ मरेको मरेकै अवस्थामा चिहानमा रहनु भएन र त्यहाँ सड्नु भएन, तर तीन दिनपछि मृत्युबाट पुनरुत्थान वा पुनः ब्युति उठ्नुभयो र आफ्ना चेलाहरू कहाँ 40 दिनसम्म देखा पर्दै र परमेश्वरको राज्यको विषयमा कुरा गर्दै धेरै अचूक प्रमाणहरूबाट आफूलाई जिउँदो देखाउनुभयो। यो बयानहरू हामी सुसमाचारको पुस्तकहरूमा देख्छौं। अनि उहाँ मृत्युबाट पुनरुत्थान हुनुभएको तथ्यलाई कसैले नकार्न सक्दैन। यो ऐतिहासिक रूपमा पनि सिद्ध प्रमाणित तथ्य हो। हा मित्र, उहाँ जिउँदो परमेश्वर हुनुहुन्छ अनि आज पनि जीवित परमेश्वर उहाँ हुनुहुन्छ। भनिएको छ तीन पदमा, आफ्नो दुःख भोगेपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। 40 दिनसम्म उहाँ तिनीहरूलाई देखा पर्नुभयो तिनीहरू कहाँ, अनि परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो। चार पदमा भनिएको छ, तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू यरूसलेमबाट कतै नजाऊ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर, यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ। मृत्युबाट ब्युति उठ्नु भएपछि येशु प्रभुले उहाँका चेलाहरूलाई यरूसलेममा पर्खिरहो भनेर भन्नुभयो। तिनीहरूले प्रचार गर्नभन्दा पहिले एउटा कुरा आवश्यक थियो, तिनीहरूलाई परमेश्वरले गर्नुभएको प्रतिज्ञा चाहिएको थियो। त्यो प्रतिज्ञा गरिएको वरदान चाहिँ उपहार चाहिँ पवित्र आत्मा हुनुहुन्छ। चार पदमा भनिएको छ, तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यसो आदेश दिनुभयो, तिमीहरू यरूसलेमबाट कतै नजाऊ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर, यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ। अनि पाँच पदमा भनिएको छ, किनभने युहानले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूले बप्तिस्मा पाउनेछौ वा तिमीहरूको बप्तिस्मा हुनेछ। मित्र, जीवित पुनरुत्थित येशु प्रेतहरू कहाँ प्रकट हुनुभयो र तिनीहरूलाई निर्देशनहरू दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो कि तिनीहरू कहाँ केही कुरा घट्न गइरहेको छ। अब थोरै दिनमा पवित्र आत्माले बप्तिस्मा हुन गइरहेका थिए। यो पवित्र आत्माको बप्तिस्मा पिताको प्रतिज्ञा हो र येशूले पहिले नै तिनीहरूलाई यसको बारेमा भनिसक्नु भएको थियो। मित्र, यो कुराको संकेत गर्न महत्वपूर्ण कुरा छ, यसले पानीको बप्तिस्माको बारेमा भनिरहेको छैन। पवित्र आत्माको बप्तिस्मा खास बप्तिस्मा हो। यो नै पवित्र आत्माको बप्तिस्माले विश्वासीलाई विश्वासीको बधनमा राख्दछ, जुनलाई हामी कहिलेकहीँ चर्च वा मण्डली भन्दछौ। जब हामी प्रेरित दुई अध्यायमा जान्छौं, हामी देख्छौं पेन्टिकोसको दिनमा पवित्र आत्माको आगमनको बारेमा र तिनीहरू पवित्र आत्माले भरिएका थिए। परमेश्वरलाई महान गरी सेवा गर्नको लागि तिनीहरूलाई पवित्र आत्माले भरिनु अति नै धेरै आवश्यक थियो। अनि यो वास्तविकता आज हामीले बुझ्न आवश्यक छ कि यदि हामी प्रभावशाली ढंगले उहाँको सेवामा प्रयोग गरिन चाहन्छौं भने हामी दिनहुँ पवित्र आत्माले भरिन आवश्यक छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
नदेखिने हावाको रूप जस्तै, नदेखिने हावाको रूप जस्तै, हामी मनिषाको जिन्दगानीमा महान प्रभुकै प्रशंसा गरौ। हामी मनिषाको जिन्दगानीमा महान यीशुकै महिमा गरौ। हुँदा उर्दै हराइ जाने बदलको टुक्रा जस्तै,
सतलै दाउदले जै भजन गीतहरू गाउँदै रहुना सदा सतलै दाउदले जै भजन गीतहरू गाउँदै हराइ जाने पदको टुक्रा जस्तै यो हाम्रो जीवन अधेरी रातमा नहारौ सपना चाहिँ यो हाम्रो जीवन अधेरी रातमा नहारौ आउनु हुनेछ प्रभु यीशु उज्यालो जीवन दिनलाई आउनु हुनेछ यो जीवन दिनलाई दाउर्दै हराइ जाने बादलको टुक्रा जस्तै नदेखिने हावाको रूप जस्तै नदेखिने हावाको रूप जस्तै हामी मनिषाको जिन्दगानीमा महान प्रभुकै प्रशंसा गरौँ हामी मनिषाको गानीमा महान यीशुकै महिमा गरौँ दाउर्दै हराइ जाने बादलको टुक्रा जस्तै बादलको टुक्रा जस्तै बादलको टुक्रा जस्तै
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहन हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।